الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على من كان نبيا وآدم بين الماء والطين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم. آج کی ہماری اس نشست کا عنوان ہے ضرورت نبوت. اسلامی عقائد میں عقیدہ رسالت کو بڑی اہمیت حاصل ہے، اور آپ جانتے ہیں کہ جب تک انسان نبی پاک علیہ الصلوۃ والسلام کی رسالت کا اقرار نہ کر لے مسلمان نہیں ہو سکتا. ایک لاکھ مرتبہ کیا، ایک کروڑ مرتبہ کیا، بے شمار مرتبہ لا الہ الا اللہ کہہ لے مسلمان نہیں ہو سکتا جبکہ سچے دل کے ساتھ محمد الرسول اللہ صلی اللہ علیہ وسلم نہ کہے. یہاں پر ایک یہ حقیقت روز روشن کی طرح آیا ہے کہ انسان خالق کائنات کی معرفت صرف اور صرف رسول کے ذریعے حاصل کر سکتا، اس کے علاوہ اس کے پاس کوئی ذریعہ نہیں کہ اللہ تبارک و تعالی کی ذات، اس کی صفات اور اس کی معرفت کا علم حاصل کر سکے. یہ بات الگ ہے کہ اللہ تبارک و تعالی نے انسان کو عقل و شعور عطا کیا، حواس عطا کیے، ہوش و خرد عطا کی، جن کے ذریعے وہ اشیاء کا علم حاصل کرتا ہے. مثال کے طور پر آنکھ اللہ تعالی نے دیکھنے کے لیے عطا کی، لیکن یہ آنکھ اور اس کے اندر جو نور ہے، روشنی ہے، اس وقت تک نہیں آپ کو دکھا سکتی جب تک کہ ایک خارجی نور اس کا معاون نہ بنے. اب میں بات کو اور آسان کر دوں، آنکھ کے اندر نور ہے نا، روشنی ہے، اس روشنی سے آپ کسی چیز کو نہیں دیکھ سکتے جب تک کہ ایک خارجی نور، خارجی روشنی نہ ہو. اس کی مثال آپ کی سمجھے کہ رات میں اندھیرا ہو جائے، لائٹ بند کر دی جائے، تو کیا آپ دیکھ سکتے ہیں؟ کیوں، حالانکہ آنکھ میں روشنی ہے. ایسا نہیں کہ خدا نہ خواستہ آنکھ کی بینائی چلی، روشنی ہے، دیکھ سکتے ہیں، لیکن جب تک خارجی نور نہ ہو یہ نور کام نہیں کر سکتا. ہر ایک کی آنکھ میں نور ہے، ہر ایک کی آنکھ میں روشنی ہے. خارجی نور کیا ہے؟ دن کے وقت سورج کی روشنی ہے، یہ خارجی نور ہے، اس روشنی میں آپ دیکھ رہے ہیں. اور رات کے وقت یہ لائٹوں کی روشنی ہے، اس کی روشنی میں آپ دیکھ رہے ہیں. پتہ یہ چلا کہ آنکھ میں نور ہے، روشنی ہے، لیکن یہ نور اور یہ روشنی اس وقت تک آپ کو کسی چیز کو نہیں دکھا سکتی جب تک کہ ایک خارجی نور اس کا معاون نہ بنے، مددگار نہ بنے. بات سمجھ گئے نا، جب تک کہ خارجی نور، اور اس کی مثال یہی ہے کہ اندھیرے میں ہماری آنکھ نہیں دیکھتی. کیوں نہیں دیکھتی؟ کہ خارجی نور نہیں. جس طرح یہ آنکھ کا نور ہمیں کوئی چیز نہیں دکھا سکتا جب تک کہ خارجی نور معاون نہ بنے، بالکل اسی طرح عقل و شعور انسان کو اللہ تبارک و تعالی نے عطا کر دیا، لیکن یہ عقل، یہ شعور اس وقت تک خدا کی ذات کی معرفت نہیں کرا سکتا جب تک کہ آفتاب نبوت معاون نہ بن جائے. آفتاب نبوت معاون نہ بن جائے، جب تک رسول کی معرفت نہ ہو اور رسول تمہیں خدا کی معرفت نہ کرا دے، یہ عقل و شعور کوئی کام نہیں کرتا. ثابت ہوا کہ خدا کی ذات تک پہنچنے کے لیے، اس کی معرفت حاصل کرنے کے لیے ایک ذریعہ ہونا چاہیے، اور وہ ذریعہ رسول کی ذات، وہ ذریعہ رسول کی ذات. اب ہم ہیں اکتساب فیض کرنے والے، اکتساب فیض کا مطلب فیض حاصل کرنا، ہم سب فیض حاصل کرنے والے، اور اللہ تبارک و تعالی کی ذات مبدع فیاض ہے، وہ سب کچھ عطا کرنے والا ہے، سب کچھ دینے والا ہے، لیکن مفید اور مستفید کے درمیان کوئی نہ کوئی مناسبت ہونی چاہیے۔ مفید اور مستفید، دینے والا اور لینے والا، کوئی نہ کوئی مناسبت ہونی چاہیے نا۔ جب تک مناسبت نہیں ہوگی، جب تک مناسبت نہیں ہوگی، لینے دینے کا سلسلہ نہیں ہوگا۔ اب میں اور آسان کر دوں تاکہ بات ذہن میں بیٹھ جائے، کیونکہ میں سمجھ رہا ہوں کچھ لوگوں کے سمجھ میں نہیں آ رہا، مفید اور مستفید کا معنی سمجھ میں نہیں آ رہا۔ دیکھیں، ایک ہوتا ہے فیض دینے والا، ٹھیک ہے نا، ایک ہے فیض لینے والا، ٹھیک، دونوں موجود ہیں، آپ نے دیا اس نے لیا، ہو گیا لین دین، ہو گیا دونوں موجود۔ لیکن اگر ایک ذات ایسی ہو جس کو دیکھا نہ ہو، جس کو سمجھا نہ ہو، جس کی معرفت حاصل نہ ہو، اس سے کیسے حاصل کرو، اس سے کیسے حاصل کیا جائے؟ ہم فیض لینے والے، اکتساب فیض کرنے والے، اور اللہ تبارک و تعالی کی ذات ہر چیز کا مرکز اور منبع، وہ دینے والا، اور دونوں میں مناسبت کیا ہے؟ ہم فانی ہیں، وہ لا فانی ہے، ہم حادث ہیں، وہ قدیم ہے، ہم ختم ہونے والے ہیں، اس کو ہمیں کی حاصل ہے، ہم محدود ہیں، وہ لا محدود ہے، کوئی مناسبت ہی نہیں، کسی قسم کی مناسبت نہیں، تو پھر کیسے حاصل کریں، اس سے فیض کیسے حاصل کریں؟ جو کچھ وہ عطا کرنا چاہتا ہے کیسے لیں؟ وہ ہمیں دین دینا چاہتا ہے، وہ ہمیں اسلام دینا چاہتا ہے، وہ ہمیں ایمان دینا چاہتا ہے، وہ ہمیں ایقان دینا چاہتا ہے، وہ ہمیں معرفت عطا کرنا چاہتا ہے، لیکن کیسے؟ کوئی مناسبت ہے ہی نہیں۔ ہے کوئی مناسبت؟ کسی نے اس کو دیکھا، کسی نے اس کا ادراک کیا؟ قرآن نے کہا لا تدرک الابصار وهو يدرك الابصار، آنکھ اس کا ادراک ہی نہیں کر سکتی، لا محدود ہے، تو لا محدود محدود کیسے ہو جائے؟ لا محدود محدود کیسے ہو جائے؟ ہم محدود ہیں، وہ لا محدود، ہم مکہ میں رہتے ہیں، وہ لا مکہ میں رہتے ہیں۔ سرکار لا مکہ میں تشریف لے گئے نا، تو لا مکہ کیا ہے؟ لا کے معنی نہیں، مکہ کے معنی جگہ، لا مکہ جگہ ہی نہیں، جب جگہ ہے نہیں تو وہ ہے کہاں، جب جگہ ہی نہیں ہے تو وہ کہاں ہے؟ وہ لا محدود ہے، کہاں پر ہے وہ؟ وہ کہتا ہے میں آسمانوں کی وسعتوں میں نہیں سما سکتا، مگر مومن کے دل میں سما سکتا۔ مومن کا دل، قلب المؤمن عرش اللہ، مومن کا دل یہ عرش الہی ہے، مومن کے دل میں رہتا۔ تو ہم محدود، وہ لا محدود، ہم فانی، وہ لا فانی، ہم ختم ہونے والے، وہ ہمیشہ رہنے والا، ہم حادث، وہ قدیم، کوئی مناسبت ہی نہیں، تو پھر کیسے حاصل کیسے کرے، فیض کیسے حاصل کرے، جو کچھ وہ عطا کرنا چاہتا ہے کیسے حاصل کرے؟ پہلی چیز یہ کہ اس کی معرفت ہو، اس کو پہچانے۔ جب تک پہچانو گے نہیں تو مانو گے کیسے؟ ماننے سے پہلے جاننا ضروری ہے، اور جاننے سے پہلے پہچاننا ضروری ہے۔ ایک ہے جاننا اور ایک ہے پہچاننا، جاننا بھی ضروری ہے، پہچاننا بھی ضروری ہے۔ عالم کے معنی جاننے والا، اور عارف کے معنی پہچاننے والا۔ عالم جانتا ہے، عارف پہچانتا ہے۔ اللہ تعالیٰ کو سب جانتے ہیں، خالق کائنات ہے، واجب الوجود ہے، ہمیشہ سے ہے، ہمیشہ رہے گا، شروع سے ہے، آخر تک رہے گا، ازل سے ہے، ابد تک رہے گا، سب جانتے ہیں، لیکن پہچانتا کون ہے؟ اللہ کے ولی پہچانتا۔ جاننا اور ہے، پہچاننا اور ہے۔ تو جانو بھی، پہچانو بھی، مانو بھی، لیکن کیسے پہچانے، اس کی معرفت کیسے حاصل ہو؟ یہ حقیقت اپنی جگہ روز روشن کی طرح بالکل آیا ہے کہ جن لوگوں نے رسول کے بغیر خالق کائنات کو پہچاننے کی کوشش کی، رسول کے بغیر خالق کائنات کو تلاش کرنے کی کوشش کی، وہ گمراہ ہو گئے، نہیں کر سکے۔ کسی نے آنکھ کو دیکھا، अरे इसके अंदर सिफत है जलाने की, जो चीज डालोगी जला देगी, यही खुदा है, वो आग की पूजा शुरू कर दी, आग के सामने झुकने लगे। आज भी ऐसे लोग मौजूद हैं, आग की पूजा करते हैं, हिंदुस्तान में चले जाओ ऐसे मौजूद हैं। सूरज को निकलते हुए देखा, अच्छा इसने पूरी कायनात को रोशन कर दिया, यही खुदा, लेकिन वो डूब गया। चांद निकला, उसने अपनी रोशनी पूरी कायनात में फैला दी, कहा यही खुदा। क्यों? अकल धोखा खा सकती है, अकल धोखा खा सकती है, लेकिन नबुवत और रिसालत धोखा नहीं खा सकती। इसीलिए नबी को भेजा कि तुम्हारी अकलें धोखा खाएंगी और तुम नबी को छोड़कर खुदा को तलाश करोगे और नबी के बगैर खुदा की मारिफत हासिल करना चाहोगे, कभी नहीं कर सकते, धोखा खा जाओ। और धोखा खाने की मिसालें का आप ये देखें, एक बिल्कुल आम सी मिसाल है कि बात आपके जहन के अंदर बैठ जाए, यानी ये रोजमर्रा की मिसाल। अकल किस तरह धोखा खाती है, हमारे हवास किस तरह धोखा खाते हैं। हम कहते हैं ना अकल धोखा नहीं खा सकती, हमारे पास अकल है, हम अकलमंद हैं, हम गौर करेंगे, हम फिक्र करेंगे, बात हमारी समझ में आ जाएगी, हम पहुंच जाएंगे, खुदा की मारिफत हासिल कर लेंगे। नहीं, नबी के बगैर, रसूल के बगैर खुदा की मारिफत हासिल नहीं की जा सकती। अकल धोखा खाती, कैसे धोखा खाती? आप रेल में बैठे, रेल ने चलना शुरू किया, जब रेल तेजी से चलती है और आप खिड़की में से बाहर देखें तो क्या होता है, दरख्त दौड़ते हुए नजर आते। रास्ते में जो दरख्त है ना, बागात हैं, दरख्त है और दीगर चीजें, रेल ऐसे आगे जा रही है और वो पीछे जाते हुए नजर आते। आंख देख रही है, अकल भी सोच रही है, हाँ वाकई ये तरफ भाग रहे हैं, और जब रेल रुक गई तब दरख्त भी रुके। अकल ने धोखा खाया या नहीं खाया? क्या वाकई दरख्त चलते हैं? जब ट्रेन चलती है तो रास्ते में जो दरख्त होते हैं क्या वो भी चलते हैं, कि ट्रेन आगे जा रही है दरख्त पीछे जा रहा है, ऐसा होता है? नहीं, कोई जाहिल से जाहिल आदमी भी इस बात को नहीं मानेगा, दरख्त नहीं चल सकता, नामुमकिन बात। एक जगह लगा दिया वहीं पर, ये तो रसूल की शान है, दरख्त को बुलाएं तो वो चला, उन्होंने दरख्तों को चला दिया, ये तो उनकी शान है, दरख्त नहीं चलते। लेकिन हमारे हवास ने क्या किया, हमारी निगाह ने धोखा खाया, ट्रेन आगे जा रही है, आपने खिड़की में से देखा, महसूस हुआ दरख्त तेजी में जा रहे पीछे, ऐसे ही महसूस होते हैं। अकल ने धोखा खाया या नहीं खाया? पता चला अकल धोखा खा सकती है, आंख धोखा खा सकती है, लेकिन नबुवत और रिसालत के जरिए जो आंख खुदा को देखे, नबुवत और रिसालत के जरिए जो जहन खुदा की मारिफत हासिल करे, वो धोखा नहीं खा सकता। यहीं से पता चल गया कि जिन लोगों ने रसूल के बगैर अल्लाह को तलाश करना चाहा वो धोखा खा गए। कोई आग की पूजा करने लगा, कोई बुतों की पूजा करने लगा, कोई चांद सूरज की परस्तिश करने लगा, ये खुदा है, सूरज को कहा ये खुदा है, आग को कहा ये खुदा है, अपने हाथ से बुत तराशे, अपने सामने रख दी, कहा ये खुदा है। इसलिए तो मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था, उन खुदाओं को मत पूजो जिनको तुमने बनाया है, अरे उस खुदा की इबादत करो जिसने तुमको बनाया। इनको तो तुमने बनाया है और खुद ही पूज रहे हो, कैसी बेवकूफी की बात, खुद बनाया, खुद तराशा, अपने सामने रखा, झुके, ये कैसी बात है? इन खुदाओं को मत पूजो जिनको तुमने बनाया है, उस खालिक और मालिक के सामने झुक जाओ जिसने तुम सबको बनाया, वो तुम्हारा मालिक है, तुम्हारा खालिक है, तुम्हारा राजिक है, एक एक मखलूक को रिजक दे रहा। तो बात समझ में आ गई, रसूल के बगैर अल्लाह की मारिफत नहीं। इसीलिए अकीदा रिसालत को इस्लामी अकाइद में बड़ी अहमियत हासिल है। जब तक रिसालत पर ईमान नहीं होगा उस वक्त तक आप समझें कि बंदा सही तौर पर मुसलमान ही नहीं है। तौहीद के मानने वाले बहुत हैं, अल्लाह को सब मानते हैं, कोई बुत की शक्ल में, कोई आग की शक्ल में, कोई चांद सूरज की शक्ल में, कोई किसी शक्ल में, लेकिन सही तौर पर उसी ने माना जिसने रसूल को माना और उनके कहने से खुदा को माना। अब सवाल ये पैदा हुआ कि उसकी मारिफत कैसे हासिल की जाए। जितनी भी चीजें इस दुनिया में हैं, इस कायनात में हैं, उनकी मारिफत के लिए अल्लाह तबारक व तआला ने हर इंसान में 5 हवास रखे। 5 कितने रखे? 5। उनको कहते हैं हवासे खमसा। हवासे खमसा, देखने की कुव्वत, सुनने की कुव्वत, समझने की कुव्वत, चखने की कुव्वत, छूने की कुव्वत, जिसको कहते हैं कुव्वत सामिया, कुव्वत बासिरा, कुव्वत लामिसा, कुव्वत जायका, कुव्वत शामा, सूंघने की कुव्वत। कितने हो गए? 5। ये 5 हवास ऐसे हैं जिनसे आप अशिया का इल्म हासिल करते हैं। और जितनी भी चीजें इस कायनात में मौजूद हैं, जितनी भी चीजें हैं, वो सब इन 5 के तहत आती हैं, इसके अलावा नहीं। देख लें, आवाजों को अगर सुनना है तो कुव्वत सामिया अल्लाह ने हमें दे दी, सुनने की कुव्वत। जितनी आवाजें हैं आप सुन लें, ठीक है ना। कुछ चीजें ऐसी जिनको चख कर उनका जायका मालूम किया जा सकता है, चखने की कुव्वत। मसलन खाना है, उसको चखना है, नमक है या नहीं है, मिर्चे हैं या नहीं है, क्या करेंगे? हाथ पे लगाने से पता चल जाएगा? कान पे लगाने से पता चल जाएगा? नहीं, जबान पे लगाओगे पता चलेगा। कुव्वत जायका, चखने की कुव्वत। फिर है सूंघने की कुव्वत, उसको कहते हैं कुव्वत शामा, खुशबू या बदबू, शामा, कुव्वत शामा, सूंघने की कुव्वत। अब जितनी भी चीजें हैं जिनको सूंघा जा सकता है, खा वो खुशबू हो या बदबू हो, वो इसी कुव्वत शामा के जरिए, ठीक है ना। कुछ चीजें ऐसी हैं जिनका इदराक छू कर होता, आप हाथ लगाकर महसूस कर सकते हैं। मसलन इसको हाथ लगाया, सख्त है या नहीं, सख्त है या नरम है, देखने में नहीं महसूस होगा। एक चीज आपके सामने लाकर रख दी जाए, आप इसको देखकर बताएं सख्त है या नरम है, आप कहेंगे भाई मेरे पास लाओ, मैं इसको छू कर देखूं, दबा कर देखूं सख्त है या नरम। इसको कहते हैं कुव्वत लामिसा, छूने की कुव्वत। तो जिन चीजों को छू कर जिनका इल्म हासिल किया जा सकता है, इदराक किया जा सकता है, उन चीजों को कुव्वत लामिसा के जरिए उनका इल्म हासिल किया जा सकता है। जिन अशिया को सूंघ कर उनका इल्म हासिल किया जा सकता है, उसके लिए कुव्वत शामा दे दी, उसके जरिए इल्म हासिल किया जा सकता है। जिन आवाजों को या जिन चीजों को सुना जा सकता है, उसके लिए कुव्वत सामिया दे दी, तुम सुनकर उसका इल्म हासिल कर। ये सारी चीजें हैं ना। और जिन चीजों को देखकर इल्म हासिल किया जा सकता है, तो कुव्वत बासिरा दे दी, आंख के जरिए देखो समझ जाओ, ठीक है ना। अब कितनी चीजें हो गई? 5। सामिया, बासिरा, लामिसा, जायका, शामा, ये 5 हवास हर इंसान के पास मौजूद। और ये 5 हवास ऐसे हैं कि इस पूरी कायनात में जितनी चीजें हैं, आप इन 5 के जरिए उनका इल्म हासिल कर सकते हैं। ये एक फैक्ट है, हकीकत है, इससे इनकार नहीं किया जा सकता। ये बात समझ ली ना। जब आप इस बात को समझ लें तो फिर मैं आगे चलूं, ताकि जब इसको समझ लेंगे तो अगली बात को भी समझ लेंगे, ठीक है ना। इसको समझ लेंगे तो अगली बात को भी समझ लेंगे। पूरी कायनात में जितनी चीजें हैं, इन 5 के तहत हैं। हवासे खमसा के तहत देखकर मालूम कर लिया, सूंघकर मालूम कर लिया, जायका चखकर मालूम कर लिया, छूकर मालूम कर लिया, देखकर मालूम कर लिया, सुनकर मालूम कर लिया। 5। अब अगर कोई जात ऐसी हो जिसे देखा ना जा सके, सही है ना, बात समझ रहे नहीं। इन चीजों को तो हमने सुनकर, देखकर, चखकर, हाथ लगाकर, सूंघकर मालूम कर लिया, लेकिन अगर कोई जात ऐसी हो जिसे देखा ना जा सके, जिसे सुना ना जा सके, जिसे छुआ ना जा सके, जिसे सूंघा ना जा सके, जिसे चखा ना जा सके, उसकी मारिफत कैसे हो? उसकी मारिफत कैसे हो? अर्ज करेंगे इलाहुल आलमीन, तेरा करम है, तूने हमें यह हवा अता कर दी। हमने इस दुनिया में जितनी चीजें थी, जितनी अशिया थी, उनका इल्म इन हवा से हमसा से हासिल कर लिया। लेकिन मौला तेरी मार्फत कैसे हासिल हो? तुझे तो हम देख नहीं सकते, तुझे छू नहीं सकते, सूंघ नहीं सकते, सुन नहीं सकते। तो अगर कोई जात ऐसी हो, उसका इल्म कैसे हासिल हो, उसकी मार्फत कैसे हासिल हो? उसी की मार्फत कराने के लिए नबी आता है, उसी की जात को पहचानवाने के लिए नबी आता है। अब उसकी शान यह है कि वो वाजिबुल वजूद है, वो खालिक है, हम मखलूक हैं, वो राजिक है, हम मरजूक हैं, वो रब है, हम उसके बंदे हैं, वो लाफानी है, हम फानी हैं, वो कदीम है, हम हादिस हैं, हम फना होने वाले हैं, वो हमेशा के लिए है। तो फैज कैसे हासिल करें? बड़ा जरूरी था कि दोनों के दरमियान एक जात और हो, बड़ा जरूरी था कि दोनों के दरमियान, यानी खालिक और मखलूक के दरमियान, रब और बंदे के दरमियान एक जात ऐसी होनी चाहिए जिसका ताल्लुक वहां से भी हो, जिसका ताल्लुक यहां से भी, जिसका ताल्लुक खुदा से भी हो और जिसका ताल्लुक बंदों से भी हो। उसी जात का नाम है रसूल, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। समझ गए बात? ताल्लुक उधर से भी, इधर से भी, उधर रब से वासिल, इधर मखलूक में शामिल, ताकि उसका पैगाम इधर पहुंचा दे और इधर की गुजारिशात वहां पहुंचा दे। इसीलिए अल्लाह ने अपने और बंदों के दरमियान रसूल की जात को रखी, इसलिए रसूल की जरूरत पड़ती है। गोया वो बताना चाहता है, मेरे बंदो, तुम मेरी मार्फत हासिल नहीं कर सकते, तुम मेरा इदराक नहीं कर सकते, तुम मुझे देख नहीं सकते, तुम मुझे सुन नहीं सकते, तुम मुझे छू नहीं सकते, इसीलिए मैंने अपने रसूल को भेज दिया। अगर मुझे देखना हो तो इनको देख लो, मेरी शान देखनी हो तो रसूल की शान देख लो, मेरा जलवा देखना हो तो मेरे नबी की सूरत में देख लो, और ये यकीन कर लो जब रसूल ऐसा है तो खुदा कैसा हो। इसलिए रसूल को दरमियान में रखें। अब मेरी जात मेरा महबूब कराएगा। जब इसकी शान ये है कि जमीन पर बैठकर चांद के दो टुकड़े कर दे, जमीन पर बैठकर सूरज को इशारों से इधर से उधर कर दे, जब जमीन पर बैठकर दरख्तों को हुक्म दे वो चले आए, जब जमीन पर बैठकर ये सारे मोजज़ात दिखा दे, नामुमकिन को मुमकिन बना दे, जब सोचो जब रसूल का इख्तियार ये है तो खुदा कितना बाइख्तियार। जब इसका चेहरा ऐसा है तो उसकी शान क्या हो। इसीलिए सरकार ने फरमाया, मन रानी फकत रान हक, जिसने मुझे देखा उसने हक को देखा, जिसने मुझे देखा उसने हक को देखा। तुम खुदा को नहीं देख सकते, उसके महबूब को देख लो, यही खुदा को देख। अपनी जात व सिफात का मजहर बना दिया जाते पाके मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मजहर बना दिया। तो अब बात समझ ले, नबी की जरूरत क्यों, नबी की जरूरत क्यों? इसीलिए खालिक और मखलूक के दरमियान एक राबता है, नबी खालिक और मखलूक के दरमियान एक राबता है, एक जरिया है अल्लाह के पैगाम बंदों तक, बंदों की गुजारिशात खालिक तक। अब जितने अहकामात हमारे पास आए किसकी वजह से? सरकार की वजह से। अब यह भी तो मुमकिन था ना कि कुरान को बैतुल्लाह पर नाजिल कर दिया जाता और ऐलान होता, लोगों सुनो हमने अपनी आखिरी किताब अपने घर पे नाजिल कर दी, इसको उठाओ और पढ़ लो, हिदायत हासिल कर लो। ऐसा हो सकता था, मुमकिन तो था, लेकिन किया नहीं। क्यों? पहले अपने हबीब को भेजा, महबूब तुम जाओ, तुम जाओ और अमली प्रैक्टिकल करके इनके सामने पेश करो, अपनी 40 साल पाकीज़ा जिंदगी दुनिया के सामने पेश कर दो। ये तुम्हें सादिक कहते रहे, अमीन कहते रहे, तुम्हारी सदाकत और अमानत और दयानत की गवाही देते रहे, फिर हम कुरान नाज़िल करेंगे। پہلے نہیں نازل کیا، قرآن سے پہلے اپنے محبوب کو بھیج دیا۔ ایک چیز ہے نظریہ اور ایک چیز ہے پریکٹیکل، عملی نمونہ۔ ایک تھیوری انسان پڑھ لیتا ہے، مثلا کتاب آپ نے اٹھائی، اس کو ایسے کرو، اس کو ایسے کرو، فزکس کیمسٹری میں پریکٹیکل ہوتے ہیں، فارمولے ہوتے ہیں، اس چیز کو اتنی مقدار میں ملاؤ، اس کو اتنی مقدار میں ملاؤ، یہ بن جائے گا، ہے نا، پریکٹیکل۔ ایک چیز ہے صرف تھیوری، اس کو اس طرح کرو، اس طرح کرو، کیا نہیں، خالی بتا دیا۔ دونوں میں فرق ہے، اور آسان کر دوں کہ مثال کے طور پہ یہ میز ہے، کسی کارپینٹر کو بلایا، کہا مجھے ایک میز چاہیے، اس کے چاروں طرف پٹی ہونی چاہیے اور اتنی اونچی ہونی چاہیے، اتنے اس کی لینتھ ہونی چاہیے، اتنی لمبائی، اتنی چوڑائی، سب بتا دیا۔ ہو سکتا ہے کہ وہ غلطی کر دے، سمجھنے میں غلطی کر دے، لیکن آپ نے کیا کیا، دوسرا کام یہ کیا کہ کارپینٹر کو بلایا، میز اس کے سامنے رکھ دی، ایسی چاہیے مجھے، ایسی۔ اب اس کے لیے آسانی ہوگی یا نہیں ہوگی، نمونہ پیش کر دیا نا، ایک کو تو بلا کے خالی بتا دیا، مجھے ایک میز چاہیے بنا کے لے آؤ، ہو سکتا ہے جتنی کہاں تھا اس سے چھوٹی بنا کے لے، اور ایک پریکٹیکل کر کے ایک نمونہ اس کے سامنے رکھ دیا، دیکھو جیسی یہ ہے ایسی ہی لانی، جیسا اس کو دیکھ رہے ہو ایسے ہی بنا دو، کتنی آسانی ہوگی، دیکھے گا اچھا اس طرح ٹھیک ہے ویسے ہی بنا۔ اسی لیے خالق کائنات نے عقیم الصلاۃ نماز قائم کرنے کا حکم دے دیا، نماز پڑھو، یہ نہیں بتایا کیسے پڑھو۔ قرآن میں ہے کہاں تک ہاتھ اٹھائیں، کہاں پر باندھیں، سجدہ کیسے کریں، رکوع کیسے کریں، نہیں، اگر نماز پڑھنی ہے رسول کی بارگاہ میں، عبادت میری ہوگی ادا تیری ہوگی، محبوب عبادت میری ہوگی ادا تیری ہوگی، اور سرکار نے فرمایا سلو کما رائی تمونی اسلی، نماز پڑھو جیسا کہ مجھے پڑھتے ہوئے دیکھتے ہو۔ نمونہ پیش کیا نہیں کیا، پڑھ کے بتا دی، ہم نے جیسے ہی دیکھا، ہم نے دیکھا حضور کھڑے ہو گئے، ہم بھی کھڑے ہو، رکو کر لیا، ہم نے بھی کر لیا، مبارک پیشانی کو انہوں نے زمین کے ساتھ لگا دیا، مسلمانوں نے بھی لگا دیا۔ عبادت اللہ کی ہو رہی ہے، ادا رسول اللہ کی ہو رہی ہے۔ نمونہ پیش کر دیا، پتا چلا کہ اگر رسول کی ذات کو بیچ میں سے ہٹا دو تو کچھ نہیں بچے گا، کچھ نہیں بچے گا۔ ایمان ملا تو ان کی وجہ سے، اسلام ملا تو ان کی وجہ سے، قرآن ملا تو ان کی وجہ سے، بلکہ رحمان ملا تو ان کی وجہ سے۔ بڑے بدبخت ہیں جو سب کچھ لینے کے بعد، سب کچھ لینے کے بعد اور پھر نہیں مانتے، ہے نا بدبخت، لیا کس سے، حضور سے، اور پھر کہتے نہیں کچھ نہیں دے سکتے، نبی کچھ نہیں دے سکتا، معاذ اللہ، نبی بے اختیار ہے، نبی ہماری طرح ہیں، ہم نبی کی طرح، یہی کہتے ہیں نا۔ لیکن افسوس کی بات، ان سے پوچھو نماز ملی کہاں سے، روزہ ملا کس بارگاہ سے، حج ملا کس بارگاہ سے، یہ سارے احکامات اسلام ملے کہاں سے، رسول کی بارگاہ سے۔ اور اللہ نے اپنے اور بندوں کے درمیان اپنے محبوب کو اسی لیے رکھ دیا کہ یہ میرا ادراک نہیں کر سکتے، یہ مجھے دیکھ نہیں سکتے، یہ مجھے سن نہیں سکتے، یہ مجھے چھو نہیں سکتے، میں نے اپنے حبیب کو اسی لیے رکھ دیا ہے، مجھے دیکھنا ہو تو میرے محبوب کو دیکھو، میرا جلوہ دیکھنا ہو تو میرے محبوب کا جلوہ دیکھو۔ اپنی ذات و صفات کا مظہر کامل بنا دیا ذات پاک محمد الرسول اللہ صلی اللہ علیہ وسلم۔ تب سمجھ لیا عقیدہ رسالت کہ جب تک رسول کو نہیں مانو گے اس وقت تک ایمان کامل نہیں، بلکہ یہی نہیں، سرکار نے اس سے بڑھ کر ایک حدیث شریف میں فرمایا لا یؤمن احدکم حتی اکون احب الیہ من والدہ وولدہ والناس اجمعین، تم میں سے کوئی اس وقت تک مومن نہیں ہو سکتا جب تک مجھ سے اتنی محبت نہ رکھے کہ اپنے والدین سے زیادہ، اپنی اولاد سے زیادہ اور تمام لوگوں سے زیادہ میں اسے محبوب ہو جاؤں، سب سے بڑھ کر مجھ سے محبت رکھے، تب وہ مومن کہلانے کا مستحق۔ اور گویا حضور نے کسوٹی ہمیں دے دی، اب کسی سے پوچھو کہے گا میں مومن ہوں، آپ مسلمان ہیں، ہاں مسلمان، آپ مومن ہیں، جی ہم مومن ہیں، کوئی نہیں کہے گا میں مسلمان نہیں، کوئی کہے گا، سب کہیں گے نہیں ہم مسلمان، ہم مومن ہیں، एक कसौटी सरकार ने हमें बता दी, अगर तुम्हें चेक करना हो कि तुम मोमिन हो, इस हदीस की रोशनी में अपने ईमान को चेक कर लो, इस हदीस की रोशनी में अपने ईमान को चेक कर लो। किस तरह? अगर तुम्हारे दिल में वालिदैन की मोहब्बत ज्यादा है, अगर तुम्हारे दिल में औलाद की मोहब्बत ज्यादा है, अगर तुम्हारे दिल में लोगों की मोहब्बत ज्यादा है, अगर तुम्हारे दिल में दुनिया की मोहब्बत ज्यादा है, तो तुम मोमिन नहीं। और अगर तुम्हारे दिल में पूरी दुनिया से ज्यादा अपने वालिदैन, अपनी औलाद, अपने अजीज रिश्तेदार, सबसे ज्यादा रसूल की मोहब्बत अगर दिल में है, तब तुम मोमिन कहलाने के मुस्तहिक। चेक कर लो खुद ही अपने ईमान। मोहब्बत करने से मना नहीं, अपनी बीवी से, अपने बच्चों से, अपने रिश्तेदारों से, अपने माल और दौलत से, हर चीज से मोहब्बत, लेकिन मोहब्बत रसूल सब पर गालिब हो जाए। ये सारी मोहब्बतें पीछे हो जाए, मोहब्बत रसूल गालिब हो जाए। एक औरत, एक सहाबिया मैदान जंग की तरफ जा रही है, उनका बाप, उनका शौहर, उनका बेटा, उनका भाई सब जंग में शहीद हो गए, मैदान जंग की तरफ दौड़ी जा रही है। किसी ने रास्ते में कहा, तेरा शौहर शहीद हो गया। उसने कहा, बताओ सरकार की कैफियत क्या है। आगे बढ़ गई और आगे बढ़ी, उसने कहा, तेरा बेटा शहीद हो गया। कहा, मुझे बताओ मेरे आका का हाल क्या है। फिर दौड़ी जा रही है और आगे बढ़ी, तेरा भाई भी शहीद हो गया, बाप भी शहीद हो गया, मैदान जंग की तरफ जा रही है। एक एक की शहादत की खबर मिलती जा रही है। और जब मैदान जंग में पहुंची और सरकार के चेहरे अनवर की तरफ देखा, कहा, जब आप सलामत हैं तो मुझे कोई फिक्र नहीं, बाप शहीद हो जाए हो जाए, बेटा कुर्बान हो जाए हो जाए, भाई कुर्बान हो जाए हो जाए, मैं सबको कुर्बान कर दूंगी सरकार की जात पे। ये सब कुर्बान हो गए, आप पर शहीद हो गए, कुर्बान हो गए, अगर आप सलामत हैं तो अब मुझे कोई फिक्र नहीं। ये है मोहब्बत रसूल सब पर गालिब हो, सारी मोहब्बतों को एक तरफ डाल, वही असल में मोमिन है। तो बात यहां से चली कि इस्लामी अकाइद में अकीदा रिसालत को बड़ी अहमियत हासिल। तो जब तक रसूल को नहीं मानोगे, उस वक्त तक अकीदा मुकम्मल नहीं होगा, मुसलमान ही नहीं हो सकता। एक लाख मर्तबा क्या, एक करोड़ मर्तबा ला इलाहा इल्लल्लाह कह दे, मुसलमान नहीं है। और एक मर्तबा सच्चे दिल से कहा मुहम्मदुर रसूलुल्लाह, मुसलमान हो गए, रूहानी गंदगी दूर हो गई, पाकीजगी हासिल हो गई। कलमे ने कैसा काम किया, कलमे ने पाक किया या नहीं किया? कुरान ने कहा इन्नमल मुशरिकून नजसुन, मुशरिक नजिस है। और अगर मुशरिक कलमा पढ़ ले तब नजिस रहेगा, पाक हो जाएगा। कलमे ने यह काम किया कि उस निजासत को दूर करके पाक कर दिया, निजासत को दूर कर दिया, पाकीजगी को पैदा कर दिया, गुनाहों को दूर कर दिया, पाकीजगी हासिल हो गई। कलमे ने यह काम किया कि पाक कर दिया। तो गौर करो, जब कलमा तुम्हें पाक करता है, जब कलमा तुम्हें पाक कर सकता है, तो जिसके नाम का कलमा पढ़ रहे हो वो क्यों नहीं पाक कर सकता? अरे उनके नाम में ये तासीर है, नाम लिया पाक हो गए, नाम लिया पाक हो गए, जन्नत के मुस्तहिक हो गए। जन्नत के मुस्तहिक हुए या नहीं? कलमा पढ़ के जन्नत के मुस्तहिक हुए? सब नहीं हुए क्या? जन्नत के मुस्तहिक हो गए अल्हम्दुलिल्लाह। मन खाला ला इलाहा इल्लल्लाह फहुवा दखल अल जन्नत, जिसने ला इलाहा इल्लल्लाह का जन्नत में दाखिल होगा, कलमा जिसने पढ़ा जन्नत में दाखिल होगा। कलमा पढ़ने से जन्नत का इस्तेहकाक मिल गया, हक मिल गया। और जब तक नहीं पढ़ा था तो जहन्नुम के मुस्तहिक। तो जिसके कलमे में ये तासीर है कि वो तुम्हें पाक कर दे, जिसके नाम में ये तासीर है कि तुम्हें पाक कर दे, उसकी जात में क्या तासीर है, उसकी अपनी शान क्या हो? इसीलिए आज की गुफ्तगू का हासिल यही है कि नबी पाक अलैहिस्सलाम की सच्ची मोहब्बत अपने दिल में रखो, सबसे मोहब्बत करो, लेकिन मोहब्बत रसूल सब पर गालिब हो जाए। जब मोहब्बत रसूल का वक्त आए तो सारी मोहब्बतें एक तरफ हो जाएं और मोहब्बत रसूल एक तरफ हो, उस वक्त तक, उस वक्त हम सही मानों में मोमिन हो सकते, ईमान कामिल हो सकता है। तो अगर हम अपने ईमान को कामिल करना चाहें تو حضور پر نور سید العالمین محمد الرسول اللہ صلی اللہ علیہ وسلم سے سچی محبت رکھی. آئیے دعا کریں اللہ تبارک و تعالی ہمارے صغیرہ و کبیرہ گناہوں کو معاف فرمائے. یا اللہ ہماری نمازوں کو قبول فرما, یا اللہ ہمارے سجدوں کو قبول فرما, یا اللہ جو بیمار ہیں انہیں شفائے کامل عطا فرما, جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر, جو قرضدار ہیں انہیں بارے قرض سے کچھ دوشی فرما, جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما, جو صاحب اولاد ہے ان کی اولاد کو ان کا فرما بردار بنا. اے الہ العالمین, یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے, مولا ان سب کی حاضری کو قبول فرما, ان سب پر اپنی رحمتیں برکتیں نازل فرما, ان سب کے علم میں عمل میں عمر میں برکت عطا فرما, ان کے روزگار میں ترقی عطا فرما, ان کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.